आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
समझ तिमी त्यो संसारमा एकलो बेसहारा छु भने, नरुनु तिमी एक्लै अन्धारमा तिम्रो भाग्यलाई सम्झी सम्झी, तिम्रो
मनको
श्रोता प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो हात जोडी जय मसीह अनि नमस्कार। श्रोता तपाईहरूलाई थाहै छ यी दिनहरूमा हामी पुरानो नियमको एज्राको पुस्तकबाट अध्ययन गरिरहेका छौं। आज हामी एज्रा नौ अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी बाइबलमा एक सबभन्दा महान प्रार्थनाको देख्दछौ। कैद वा बन्धुवा पछिको तीन पुस्तकहरूमा त्यहाँ तीन महान अध्यायहरू छन् जुनले प्रार्थनाहरूको रेकर्ड गर्दछ। ती हुन् एज्रा नौ अध्याय, नहेम्या नौ अध्याय र दानियल नौ अध्याय। अहिले यहाँ हाम्रो सामने एज्राको महान प्रार्थना छ। एज्रा नौ अध्यायको एक पदमा भनिएको छ, जब यी सबै गरी सिद्ध्याए तब अगुवाहरूले म कहाँ आएर भने, इसरायलका मानिस पुजारीहरू र लेबीहरू समेतले छिमेकका मानिसहरू अर्थात कनानी, हेती, परिजी, यबुसी, अमोनी, मुआबी, मिश्री र एमोरीहरूका घिनलाग्दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्। मित्र, यो कुराको ध्यान दिऊ कि यहाँ मिश्रीहरू पनि उल्लेख छ, त्यसै गरी अन्य जातिहरूको पनि उल्लेख भएको छ। हेतीहरू महान विशाल मानिसहरू थिए, जातिहरू थिए। हेती राष्ट्र र हेती जातहरूको बारेमा जानकारी केही दशक पहिले मात्र आविष्कार गरिएका थिए। एसिया माइनर भरि विशेष गरेर समुद्र तटमा अवस्थित महान सहरहरू जस्तै एफिसस, स्मिर्ना, ट्रोया सबभन्दा पहिले हेतीहरूद्वारा स्थापित गरिएका थिए। तिनीहरू वास्तवमा महान व्यक्तिहरू थिए, तर तिनीहरू अन्य जाति प्रतिमा पूजक जाति थिए। इसरायलका मानिसहरू यी मानिसहरूबाट छुट्टिएका थिएनन् वा अलग आफैलाई राखेका थिएनन्। जब पहिलो यहुदी दलहरू आफ्नो मुलुकमा फर्किआए तिनीहरूले निरुत्साहको भेटे। हामी यसको बारेमा हगाईको अगमबाड़ीमा आएपछि विस्तृत रूपमा देख्नेछौ, सिक्नेछौ। हामी देख्नेछौ कि कसरी ती निरुत्साहका बाधाहरूमाथि विजय हुन उसले कसरी तिनीहरूलाई सहायता गरे, मदत गरे जुन तिनीहरूको सामने थिए। मलाई विश्वास गर्नुहोस्, तिनीहरूको जीवनको दौड़हरूमा थुप्रै धेरै बाधाहरू आइपरेका थिए र हागैद्वारा तिनीहरूले ती बाधाहरू हटाउन सफल भएका थिए। नहेम्याको सहायताले जो सक्रिय साधारण मानिस थिए, यरूसलेमको मन्दिर र पर्खालहरू पुननिर्माण गरिएका थिए, तर प्रत्येक कदममा निरुत्साहको सामना गरे। अनि यस्तो समयमा तपाईँ पनि पतन हुन सक्नुहुन्छ, गिर्न सक्नुहुन्छ। यस्तो धेरै क्रिस्चियनहरूमा घटेको छ। कसैले भनेथे, निरुत्साह शैतानको सबभन्दा महान हतियार हो। यहुदीहरूले आफ्नो नियन्त्रणको र परमेश्वरको आज्ञाको भूले र आफ्नो वरिपरिका इसरायल र परमेश्वरका शत्रुहरूसँग अन्तर्विवाह गरे, जुनले तिनीहरूलाई अति नै ठूलो घृणित कुराहरूको अभ्यास गर्नतिर डोर्यायो जुन अन्य जातिहरूले अभ्यास गर्ने गर्थे। अलग रहने कामको कमीले, सेपरेशन हुने कुराको कमीले, अभावले तिनीहरूलाई प्रतिमा पूजा र अनैतिकतामा डुबाएका थिए। भनिएको छ, जब यी सबै गरी सिद्ध्याए तब अगुवाहरूले मौका आएर भने, इसरायलका मानिस पुजारीहरू र लेबीहरू समेतले छिमेकका मानिसहरू अर्थात कनानी, हेती, परिजी, यबुसी, अमोनी, मुआबी, मिश्री, एमोरीहरूका घिनलाग्दा कामहरूदेखि आफूलाई अलग राखेका छैनन्। दुई पदमा तिनीहरूले यी जातिहरूका चेलीबेटीहरूलाई आफू र आफ्नो छोराहरूका निम्ति पत्नीहरू राखेका छन् र यसरी पवित्र जाति विदेशी मानिसहरूसँग मिसिएका छन् र यसमा अगुवाहरू र अधिकारीहरू नै खास दोषी छन्। हेर्नुहोस् त, यस काममा अगुवाहरू मुखियाहरू पनि समावेश भएका थिए। तिनीहरू अझ धेरै परमेश्वरको सामने दोषीहरू भएका थिए, किनभने अवसरले सधैँ उत्तरदायित्वको बढाउँछ। आफ्नो मुलुकमा फर्किआउने यहुदीहरू निराश, घिनलाग्दो, नीच स्थितिमा छन्। अर्थात त्यहाँ धेरै कुराहरू छन् एज्राले यस परिस्थितिमा गर्न सक्थे। उसले राजा र राष्ट्र भक्ति विषयमा कार्यक्रमहरूको रेडियोबाट प्रसारण गर्न सक्थे, इसरायली झण्डाको फहराउन सक्थे, दाउदको तारालाई प्रदर्शन गर्न सक्थे र राजभक्तिको महान र्यालीहरूको आयोजना गर्न सक्थे, तर उसले त्यो गरेन। उसले अन्तर्विवाह र अनैतिकता र प्रतिमा पूजाको आफ्नो भाषणद्वारा अति नै ठूलो विरोधको जताउन सक्थे, तर एज्राले त्यो पनि गरेनन्। वा उसले अर्को विधिको पछ्याउन सक्थे। उसले एउटा संगठनको स्थापित गरेर
ती दम्पतिहरूलाई पुनः सुधार गर्न कोशिशमा व्यस्त र संलग्न हुन सक्थे जो अनैतिकतामा डुबेका थिए। अनि आज त्यही नै हामी गर्छौं, विशेष गरेर पश्चिमी मुलुकमा। तर एज्रा हाम्रो आधुनिक यस्ता काम गर्ने तरिकाहरू र विधिहरूमा परिचित थिएन। तर उसले त्यसको बारेमा के गरे, सो कुराको तपाईँले ध्यान दिएको म चाहन्छु। यो नै एक कुरा हो जुन आजकल हामी त्यति धेरै देख्दैनौ। तीन पदमा भनिएको छ, जब मैले यो कुरा सुने तब आफ्नो पोषक र खास्टो च्याते र आफ्नो कपाल र दारी उखेले र अवाक भइरहे। यो कुराको ध्यान दिनुहोस्, एज्रा आफ्नो मातृभूमि मुलुकमा यरुबाबेलद्वारा नेतृत्व गरिएका पहिलो दलका करिब 50,000 मानिसहरू यरुसलेम पुगेपछि करिब 75 वर्षपछि मात्र पुगेथे। जब एज्रा आफ्ना साथका करिब 2,000 मानिसहरूसँग यरुसलेम आइपुगे, उसले पत्ता लगाए कि मन्दिर पुननिर्माण गरिसकिएका थिए तर शहरको पर्खालहरू बनिएको थिएन अनि जनसंख्या निराश र घिनलाग्दो निज अवस्थामा थिए। तिनीहरू अन्य जातिहरूसँग मिसिएका थिए र अन्तर्विवाह गर्थे। अनैतिकता भ्रष्टतामा तिनीहरू फँसेथे। त्यहाँ अनियन्त्रित रोक्न नसकिने कुरा थियो। त्यहाँ अलग हुने कामको कमी थियो, सेपरेशनको कमी थियो। यहुदीहरू यस्ता निज दयनीय अवस्थामा थिए। जब यी सबै कुराहरू एज्रालाई सुनाइयो अनि उसले पत्ता लगाए कि ती कुराहरू बिल्कुल सत्य थियो, तब तिनी अति नै धेरै व्याकुल निराश भए। भनिएको छ तीन पदमा, जब मैले यो कुरा सुने तब आफ्नो पोषक र खास्टो च्याते र आफ्नो कपाल र दारी उखेले र अवाक भइरहे। चार पदमा, अनि निर्वासनमा गएकाहरूको यस दोषको कारण इसरायलका परमेश्वरका वचनदेखि डराउनेहरू सबै मेरो चारैतिर भएर जम्मा भए। म त्यहाँ बेलुका बलिदानको समय समय अवाक भइरहे। पदचारको पहिलो खण्डमा भनिएको छ, परमेश्वरको वचनदेखि डराउनेहरू सबै मतर्फ भए, जम्मा भए। मित्र, म यो कथनलाई धेरै मन पराउँछु। अहिले हामी केही क्षण रोकेर मनन गरौं। कति मानिसहरूले परमेश्वरको वचनलाई गम्भीरतापूर्वक लिन्छन्। म जान्दछु त्यहाँ धेरै सत्य परमेश्वरका जनहरू छन्। तिनीहरू मेरा जमातका हुन्। म तिनीहरूलाई मन पराउँछु। तर त्यहाँ धेरै जना छन् जो देखावटी गर्दछन्। तिनीहरू पनि परमेश्वरको वचनको सुन्ने धेरै मन पराउँछन्। तिनीहरूसँग नोटबुकहरू छन् र यो कुराको प्रमाण गर्न बाइबलका धेरै पदहरूमा चिन्हहरू पनि लगाएका छन्। तर तिनीहरूको जीवन यसको ठिक विपरीत छन्। तिनीहरू भन्छन् कि तिनीहरू परमेश्वरको वचनको विश्वास गर्दछन्, तर यससँग तिनीहरूको जीवनमा कुनै प्रभाव छैन, असर छैन। तिनीहरू बाइबलदेखि डराउँदैनन्। संसारका मानिसहरू जस्तै तिनीहरू भन्छन्, परमेश्वर प्रेम हुनुहुन्छ, परमेश्वर माया हुनुहुन्छ, अनि उहाँ निश्चय नै प्रेम हुनुहुन्छ, शक छैन। तर मित्र, उहाँ त्यो भन्दा बढ्ता अझ धेरै कुरा हुनुहुन्छ। हाम्रा प्रभु पवित्र परमेश्वर हुनुहुन्छ। उहाँले पापको दण्ड दिनुहुन्छ। अनि त्यो नै कुरा हो जुनले एज्रालाई दिग्दार गरिरहेको थियो, निराश गरिरहेको थियो। मित्र, यी मानिसहरूको निज अपराध र पापको कारण एज्रा बलिदानको समय समय अवाक भइरहे। एज्रा यस्तो निज कुराद्वारा नराम्रो गरी धक्का दिए, आघात गरिए, के यसले हामीसँग सम्बन्ध राख्छ? वास्तवमा आज हामी कति धेरै समयलीकरण भएका छौं। ख्रिस्टियन मित्र, आफैले आफैलाई यो प्रश्न सोधौं, के म वास्तवमा परमेश्वरको वचनमा विश्वास गर्छु? के म वास्तवमा यसको पालन गर्छु? प्रभु येशूले भन्नुभयो, यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरूको पालन गर। पाँच पदमा भनिएको छ, तब बेलुकाको बलिदानको समयमा म फाटेको पोषक र खास्टोमा नै आफूलाई स्वयं होच्याएको अवस्थाबाट उठे। मैले घुँडा टेकेर परमप्रभु मेरो परमेश्वरतिर हात पसारे यसो भनेर प्रार्थना गरे। परमेश्वरतिर हात पसार्नु भनेको के हो? यसको अर्थ हो तपाई कुनै कुरा पनि छिपाइरहनु भएको छैन, सबै कुरो उदाङ्गो छ। यसको मतलब जब तपाई प्रार्थनामा परमेश्वर कहाँ जानुहुन्छ, मेरो मित्र, तपाईँको दिमाग, तपाईँको आत्मा पूर्ण रूपमा उहाँको सामने नाङ्गो खुला उभिन्छ। एज्रा परमेश्वरको सामने गएर हात पसारे। उसले परमेश्वरबाट कुनै पनि कुरा पछि लुकाइरहेका थिएनन्। प्रेरित पाउले यसलाई यस तरिकामा राख्छन्, पहिलो तिमोथी 2:8 पदमा, यसकारण सबै ठाउँमा पुरूषहरूले पवित्र हात उठाएर बिना क्रोध र बिना सन्देह साथ प्रार्थना गरून् भन्ने म चाहन्छु। हामीले यी कुराहरू हाम्रो प्रार्थनामा जीवनहरूमा याद गर्न आवश्यक छ। अगाडि हामी देख्छौ एज्राको प्रार्थना एज्रा नौको छ पदमा भनिएको छ, हे मेरो परमेश्वर, मेरो अनुहार तपाईँतिर उठाउन म साह्रै लज्जित र अपमानित भएको छु किनभने हे मेरो परमेश्वर, हाम्रा पाप हाम्रो शिरभन्दा अग्ला भएका छन् र हाम्रो दोष आकाशसम्मै पुगेको छ। उसले भनेका कुराको ध्यान दिनुहोस्, तिनी यो भन्दैनन्, तिनीहरूको आफ्ना अधर्मका पतित भएका छन्, तिनीहरू आफ्ना अधर्ममा पापमा पतित भएका छन्, अह तिनीहरूको दोष त्यति ठूलो भएको छ कि त्यो आकाशसम्मै पुगेको छ, अह बरु एज्रा भन्छन् हाम्रा आफ्नो अधर्ममा हामी पतित भएका छौं, हाम्रो दोष त्यति ठूलो भएको छ कि त्यो आकाशसम्म पुगेको छ। आज तपाईँ आफैलाई मण्डलीबाट सम्बन्ध विच्छेद गर्न अति नै सजिलो छ, मण्डली अति नै खराब स्थितिमा छ, तर मेरो मित्र यो तिनीहरूको पाप होइन तर त्यो हाम्रा पापहरू हुन्। यदि मण्डली सत्य विश्वास त्यागमा छ भने हामी त्यस सत्य विश्वास त्यागमा छौं। मेरो अर्को प्रभुमा दाजुभाइ होइनन्, मेरा दिदी बहिनी होइनन्, तर त्यो म हो प्रभु, म आफै। सात पदमा भनिएको छ, हाम्रा पुर्खाहरूका दिनदेखि आजको दिनसम्म हाम्रो दोष अत्यन्तै ठूलो भएको छ। हाम्रो अधर्मले गर्दा हामीहरू र हाम्रा राजा र हाम्रा पुजारीहरूलाई विदेशी राजाका हातमा मृत्यु, कैद, लुटपिट र ठूलो बेजेतको शिकार हुनु परेको छ र हाम्रो वर्तमान दशा पनि यस्तै छ। एज्राको कुरालाई सुन्नुहोस्, यो महान प्रार्थना हो। उसले थाहा पाएका थिए कि अन्य जातिको विदेशमा बन्दुवा वा कैदी हुनु के थियो। उसलाई या त 70 वर्षको बाबेलको कैद वा बन्दुवाको समयमा जन्मेका थिए या बाबेलद्वारा कैद बनाइ लगिएको बेला सानो बच्चा थिए, अनि उसलाई थाहा थियो कि बन्दुवा वा कैदी हुनु कस्तो खत्तम कुरा थियो, कति कठोर कुरा थियो। त्यसकारण तिनी डरले काँप्दछन् जब उसले थाहा पाए कि परमेश्वरले उसलाई दण्ड दिनुहुनेछ। मेरो मित्र, आज त्यहाँ धेरै मानिसहरू छन् जसलाई परमेश्वरले दण्ड गर्नुभयो। म धेरै उदाहरण दिन सक्छु। केही साल पहिले एकजना मानिस म कहाँ आएर भन्यो, जो संक्रामिक यौन रोगद्वारा नराम्रो गरी ग्रसित थियो। उसले भन्यो, मैले सोचेको थिएँ कि म यो काम बास्नको पापबाट बिना दण्ड उम्कन सके, तर अहिले म गन्ध फोहोर यौन संक्रामक रोगबाट मर्न गइरहेको छु। अनि तिनी मरे पनि कसैले भन्ला परमेश्वरले उसका आफ्नो कृपा बढाउनु पर्ने? हजुर, निश्चय नै परमेश्वरले उसका कृपाको बढाउनु हुने थियो, तर चाखलाग्दो कुरा यो हो कि यो मानिस दोषी थिए। हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ र उहाँ पापको दण्ड दिनुहुन्छ। मित्र, यो अति नै खराब कुरा हो कि हामी मध्ये धेरै परमेश्वरको वचनमा कहिले पनि डराउँदैनौ। आठ पदमा भनिएको छ, तर अब परमप्रभु हाम्रा परमेश्वरले हाम्रा लागि केही बाँकी मानिसहरूलाई दिएर र हामीलाई आफ्नो पवित्र स्थानमा सुरक्षित स्थान दिएर हामीमाथि एक छिनको लागि कृपालु हुनुभएको छ र यसरी हाम्रा परमेश्वरले हाम्रा आँखामा ज्योति दिनुभएको छ र हाम्रो दासत्वमा केही आराम दिनुभएको छ। यो महान पद हो। एज्रा भन्छन् एक छिनको निम्ति कृपालु हुनुभएको छ, मतलब हामीसँग खालि अलिकता अनुग्रहको समय पाएका छौं। 70 वर्षको बन्दुवा वा कैद पूरा भइसकेको छ। परमेश्वरले आफ्ना मानिसहरूलाई आफ्ना मुलुकमा फर्किआउन अनुमति दिए, तर त्यहाँ आफ्नो मुलुकमा पनि तिनीहरू अन्य जातिहरूको चालमा चल्न थाले र त्यही कुरा गरिरहेका थिए जुन कुराले वास्तवमा तिनीहरूलाई पहिले एकपल्ट बन्दुवामा कैदमा पठाएको थियो। एज्रा भन्छन् हामी केही बाँकी मानिसहरू छोडिएका छौं। यहुदीहरूले आफ्नो मुलुकमा फर्किने पर्याप्त रूपमा परमेश्वरको आज्ञा पालन गरे र उहाँमा भरोसा गरे। धेरै यहुदीहरू आफ्नो मुलुकमा फर्किआएका थिएनन्, तिनीहरू बाबेलमै रहे। मित्र, हामी देख्दछौ कि आफ्नो मुलुकमा फर्किआउने यहुदीहरू चाहिँ केही संख्याको बाँकी रहेका जनहरू थिए। भनिएको छ, तर अब परमप्रभु हाम्रा परमेश्वरले हाम्रा लागि केही बाँकी मानिसहरूलाई दिएर हामीलाई आफ्नो पवित्र स्थानमा सुरक्षित स्थान दिएर हामीमाथि एक छिनको लागि कृपालु हुनुभएको छ र यसरी हाम्रा परमेश्वरले हाम्रो आँखामा ज्योति दिनुभएको छ, हाम्रो दासत्वमा केही आराम दिनुभएको छ। निरन्तर एज्राको प्रार्थना यस प्रकार छ, नौ पदमा भनिएको छ, हामी दासहरू भए तापनि हाम्रो दासत्वको बन्धनमा हाम्रा परमेश्वरले हामीलाई त्याग्नु भएको छैन। उहाँले फारसका राजाहरूको सामु हामीमाथि आफ्नो कृपा देखाउनु भएको छ। हामीले हाम्रा परमेश्वरको भवन पुनः मर्मत गर्न र त्यसका भत्केका भागलाई पुननिर्माण गर्न उहाँले हामीलाई जीवन प्रदान गर्नुभएको छ र यहुदा र यरुसलेममा रक्षाको निम्ति उहाँले एउटा पर्खाल दिनुभएको छ। ओ यी मानिसहरूप्रति हाम्रा परमेश्वर कति भला हुनुहुन्थ्यो। दशदेखि तेह्र पदमा भनिएको छ, अब हे हाम्रा परमेश्वर, यति भएपछि हामी के भनौं? तपाईँले आफ्ना दास अगमवक्ताद्वारा दिनुभएका आज्ञाहरूको अवहेलना हामीले गरेका छौं। जब तपाईँले यसो भन्नुभएको थियो, तिनीहरूले अधिकार गर्नलाई प्रवेश गरिरहेको देश त्यसका मानिसहरूको दुष्टताले दूषित भएको छ। आफ्ना घिनलाग्दा चलनद्वारा ती अन्य जातिहरूले त्यस देशको कुना कुनासम्म आफ्नो अशुद्धताले भरेका छन्। यसकारण तिमीहरूले आफ्ना छोरीहरूलाई उनीहरूको छोराहरूसित, तिमीहरूका छोराहरूलाई उनीहरूका छोरीहरूसित विवाह नगरिदिनु। तिमीहरूले उनीहरूसित मित्रताको सम्झौता राख्न नखोज्नु। यसरी तिमीहरू शक्तिशाली भएर त्यस देशका असल असल कुराहरूको भोग गर्नेछौ र तिमीहरूका सन्तानहरूलाई त्यो चिरस्थायी अधिकार हुनलाई छोडिराख्नेछौ। अब हाम्रा दुष्ट कामहरू हाम्रो ठूलो दोषको कारणले हामीले दुःख पाएका भए तापनि तपाईँ हाम्रा परमेश्वरले हामीलाई हाम्रा पाप अनुसार पाउनु पर्ने भन्दा कम दण्ड दिनुभएको छ र हामीलाई यस्तो बाँकी हिस्सा दिनुभएको छ। अर्को शब्दमा एज्रा भनिरहेका छन्, हामीले पाउनुपर्ने ती सबै दण्ड वास्तवमा हामीले पाएनौ। हाम्रा पापहरूको लागि हामीले अझ धेरै दण्डको लायक थियौं, योग्य थियौं। धेरै दण्डको हामी पाउन पर्ने थियो, तर तपाईँले हाम्रो पापको लागि हामीलाई खास पाउनुपर्ने दण्डभन्दा कम दण्ड दिनुभयो। 14-15 पदमा भनिएको छ, के हामी फेरि तपाईँका आज्ञाहरू उल्लंघन गरेर यस्ता घिनलाग्दा चालमा चल्ने मानिसहरूसँग वैवाहिक सम्बन्ध जोडौं? के तपाईँ हाम्रा निम्ति कुनै अवशेष नराखी नाश गर्नसम्म रिसाउनुहुने थिएन र? हे परमेश्वर, इसरायलका परमेश्वर, तपाईँ धर्मी हुनुहुन्छ। आज हामी अवशेषको रूपमा छोडिएका छौं। हामी आफ्नो दोषमा तपाईँको सामु उपस्थित छौं। यद्यपि हाम्रो दोषको कारण हामी मध्येका कोही पनि तपाईँको सामु टिक्न सक्दैनौ। केवल परमेश्वरको कृपा, पापको पश्चाताप, ख्रीष्टको बलिदान र परमेश्वरको अनुग्रहले मात्र उहाँको निम्ति यी मानिसहरूलाई उद्धार गर्न, बचाउन, पुनस्थापन गर्न र तिनीहरूलाई जागृत गर्न सम्भव बनायो। परमेश्वरले एज्राको प्रार्थनाको कारण यी सबै कुराहरू गर्न गइरहनु भएको छ। अनि त्यहाँ मुलुकमा फर्किसकेका बाँकी रहेका यहुदीहरू पनि बडो दीनता, नम्रता र पश्चातापी हृदय लिएर कृपाको निम्ति परमेश्वर कहाँ पुकार गर्दछन्। अनि मित्र, जब हामी त्यस्तो स्थानमा आउँछौ, त्यस्तो स्थान लिन्छौ, परमेश्वरले कुनै पनि प्रार्थनाहरू सुन्न तयारी हुनुहुन्छ। प्रभुले आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।